انشاءاللہ تعالیٰ دیکھتے ہیں. ہمارا سبق آیت نمبر 73-93 سورۃ الاعراف. بسم اللہ الرحمن الرحیم. ہم لوگ اس سورت میں پہلے پڑھ چکے ہیں نوح علیہ السلام کا قصہ اور قوم عاد کا, ہود علیہ السلام کا قصہ جو قوم عاد کی طرف آئے تھے. اب یہاں سے ایک اور قوم کا قصہ شروع ہو رہا ہے جس قوم کو کہتے ہیں قوم ثمود, جن کے پاس جو نبی آئے وہ نبی تھے صالح علیہ السلام. اسی وجہ سے قوم صالح بھی کہہ دیا جاتا ہے اور ثمود بھی کہہ دیا جاتا ہے. ثمود ان کا نام ہے, اور ظاہر ہے جب نبی کے حوالے سے بات کی جائے گی تو قوم صالح. یہ قوم کہاں پہ آئی, کس جگہ پہ, یہ قریب قریبی جگہوں میں یہ ساری قومیں آئی تھیں, جیسے قوم عاد بھی اور قوم ثمود بھی قریب قریب کے علاقوں میں تھی, قوم شعیب بھی قوم لوط بھی, بہت زیادہ ایک دوسرے سے بہت زیادہ فاصلے پہ نہیں تھی. ہاں سمندر کے دوسری طرف مصر ہے, وہاں پہ موسیٰ علیہ السلام کا قصہ آئے گا, تو وہ ذرا تھوڑے ڈسٹینس پہ تھے. تو ثمود کیا ہے, ثمود نام ہے ان کے بڑے جو دادا ہوں گے, یا وہ ان کا نام پردادا ابا میں سے کوئی تھے, جد امجد ان کے, جن کا نام ثمود تھا, اسی سے اس قوم کا نام ثمود پڑا. یہ قوم تقریباً آج سے 6000 ایئرس پہلے آئی تھی دنیا میں, اور کہاں آئی تھی, ہجر کے علاقے میں. یہ قوم عاد جو ہے نا, انہی کی اولاد میں سے جو لوگ بچ گئے تھے, ظاہر ہے قوم تو پوری ہم نے قرآن میں پڑھا ہے نا کہ ان کی تو اللہ تعالیٰ نے جڑ کاٹ دی, وہ تو ان کا کوئی بچہ بھی نہیں بچا تھا. یہ کون لوگ تھے, جو ہود علیہ السلام کے ساتھ نیک لوگ, ایمان والے لوگ نا. ہم نے پہلے پڑھا ہے نا کہ ہود کو اللہ تعالیٰ نے بچایا, اور جو والذین معہ, اور جو ان کے ساتھ تھے, ان کے ساتھ جو لوگ تھے ایمان والے لوگ تھے نیک لوگ تھے, ان کی اولاد آگے چلتے چلتے پھر یہ ثمود بنے. اچھا اب یہ عرب کے شمال مغرب میں رہتے تھے, اور ان کے بڑے شہر کا نام ہجر تھا, اور اسی کو مدائن صالح بھی کہتے ہیں. ان کو عاد ثانی بھی کہتے ہیں, دوسرے عاد, کیونکہ ان کے کام بھی کچھ انہی قسم کے تھے, وہ بھی جیسے کنسٹرکشنز میں اس میں بہت ماہر تھے, تو یہ بھی ویسے ہی تھے, اور دوسرے یہ کہ یہ انہی کی نسل میں سے بھی تھے. پھر تیسری یہ بات ہے کہ قوم عاد کی طرح یہ بھی بہت دولت مند, بہادر, طاقتور تھے, اور کاروینگ کرنے میں نا, پہاڑوں کو تراش تراش کے ان میں گھر بنانا اور محلات کنسٹرکشنز اور کرنا, یہ ان میں بہت اس فن میں بہت ماہر ہوا کرتے تھے, بہت سکلڈ تھے. بلکہ ان کی جو تعمیری یادگاریں ہیں نا, وہ آج تک باقی ہیں. ان پہ ان کی لینگویج میں جو سمودی رسم الخط ہوگا اس میں کتبے نقش کیے گئے وہاں پہ, ہوئے میں وہاں پہ. تو اب ان کی کہانی ذرا دیکھتے ہیں کہ ان کے ساتھ کیا ہوا. وَإِلَى ثَمُودَ, اور ثمود کی طرف, آخاہم, ان کے بھائی, صالحاً, صالح علیہ السلام یعنی کو بھیجا. ثمود میں ان کے بھائی کو بھیجا, یعنی اس کا مطلب ہے کہ صالح علیہ السلام ثمود میں سے ہی تھے, ون آف دیم تھے, کوئی باہر سے نہیں آئے تھے, اسی قوم میں ہی ریزڈ ہوئے تھے, وہیں بورن ہوئے تھے, انہی لوگوں میں سے تھے. قَالَ يَا قَوْمِ, انہوں نے بھی یہی پیغام دیا جو پہلے پیغمبر دیتے رہے. اول دن سے میسج ایک ہی ہے, اس لیے کہ سورس ایک ہے نا, سب اللہ تعالیٰ کی طرف سے ہی آیا. یا قومی, اے میری قوم, عبد اللہ, عبادت کرو اللہ کی, مالکم, نہیں تمہارے لیے من الہ غیر, اس کے سوا کوئی الہ, قد جاءتکم, تحقیق آ گئی تمہارے پاس, بینا تم میں ربکم, تمہارے رب کی طرف سے بینا, کھلی دلیل آ گئی, کون سی کھلی دلیل ان کے پاس آئی؟ اونٹنی کا معجزہ۔ پچھلی قوموں کے پاس، یعنی قوم نوح کے پاس یا قوم عاد کے پاس، ہم نہیں دیکھتے کہ کوئی ایسا معجزہ آیا ہو، لیکن یہ قوم سمود جو تھی، ان کے پاس ایک معجزہ اللہ تعالیٰ کی طرف سے آیا۔ اس کا تھوڑا سا واقعہ آپ کو بتا دیتی ہوں کہ صالح علیہ السلام نے اپنی جوانی کے زمانے سے اپنی قوم کو توحید کی دعوت دینی شروع کر دی تھی، ان میں بھی وہی شرک تھا۔ تو یہ یہاں پہ بتایا جا رہا نا، ایک اللہ کی عبادت کرو، اس کے سوا کوئی معبود نہیں، اس کا مطلب وہ شرک میں پڑے ہوئے تھے۔ تو وہ ان کو دعوت دیتے رہے، بہت عرصہ گزر گیا۔ ان کی بھی عمریں جو تھیں نا، اس قوم کی بھی 300 سے 600 سال تک کی ہوتی تھیں، اتنی لمبی عمر والے ہوتے تھے یہ لوگ۔ تو وہ جوانی سے انہوں نے جو شروع کیا، بڑھاپے کے آثار شروع ہو گئے، لیکن قوم نہیں مانی۔ آخر جب صالح علیہ السلام بہت ہی ظاہر ہے اتنے عرصے سے بار بار ان کو وہی باتیں بتا رہے ہیں، تو تنگ آ کے ان کی قوم نے یہ سوچا کہ کوئی ایسی چیز مانگ لو ان سے کہ جس کو یہ پوری نہ کر سکے، اور پھر ہم کہیں گے دیکھا آپ نے تو یہ چیز پوری نہیں کی، اسی لیے نہیں ہم مانے۔ اب انہوں نے کیا کیا، انہوں نے مطالبہ کیا کہ اگر آپ واقعی اللہ کے رسول ہیں نا، تو ہمارے لیے فلاں پہاڑی میں، ایک خاص پہاڑی ہے، اس میں سے ہی ایک ایسی اونٹنی نکالیں جو 10 مہینے کی پریگننٹ ہو اور بہت طاقتور ہو، تندرست ہو۔ تو انہوں نے صالح علیہ السلام نے کہا کہ دیکھو، اگر میں تم سے یہ کہتا ہوں کہ اگر میں نے پورا کر دیا تمہارا یہ مطالبہ، تو تم میری دعوت پہ ایمان لے آؤ گے؟ سب نے کہا کہ ہاں ہم بالکل لے آئیں گے، اس لیے کہ وہ تو امپاسبل سمجھتے تھے نا کہ کیسے ہو سکتا ہے، کبھی سوچ سکتا ہے کوئی کہ پہاڑ کے اندر سے ایک زندہ چیز نکل جائے، پہاڑ پھٹے اس کے اندر سے ایک اونٹنی نکل جائے۔ انہوں نے اپنی طرف سے ایسی ہی چیز مانگی کہ یہ تو کبھی پاسبل ہی نہیں ہو سکے۔ تو صالح علیہ السلام نے 2 رکعت نماز پڑھ کے اللہ تعالیٰ سے دعا کی کہ اللہ تیرے لیے تو کوئی مشکل نہیں، ان کا یہ مطالبہ پورا کر دے۔ دعا کرتے ہی پہاڑی کے اندر اتنی زبردست ایک جنبش ہوئی، وہ شیک ہوئی، اور اس کی ایک بڑی چٹان پھٹ کے اس میں سے یہ اونٹنی اس طرح سے نکل آئی جیسے انہوں نے مانگی تھی۔ اب یہ اتنا حیرت انگیز معجزہ تھا، اس کو دیکھ کے بعض لوگ تو مسلمان ہو گئے، اور باقی جو قوم تھی اس نے بھی ارادہ تو کیا کہ اچھا ہم ایمان لے آئیں گے، مگر جو قوم کے چند سردار تھے نا، بڑے بڑے تھے، بتوں کے جو خاص پجاری ہوتے ہیں، جو ان کے وہاں پہ جو بیٹھے ہوتے ہیں، جو یوت کرتے دھرتے ہوتے ہیں، جن بت پرستی کے جو امام ہوتے ہیں، انہوں نے ان کو بہکا کے قوم کو روک دیا۔ صالح علیہ السلام نے جب دیکھا کہ قوم نے تو عہد پورا نہیں کیا اور خطرہ ہوا کہ اب کوئی عذاب آ جائے گا، تو یہ اتنے شفیق تھے، انہوں نے نصیحت کی قوم کو کہ اس اونٹنی کی حفاظت کرنا، اس کو کوئی تکلیف نہ پہنچانا، شاید اس طرح ہی تم عذاب سے بچ جاؤ، ورنہ تو فوراً تم پہ عذاب آ جائے گا۔ یہ اونٹنی جو ہے نا، یہ اللہ کی نشانی ہے، تو اس کو چھوڑ دو، ٹھیک ہے، اس کو زمین میں چلنے پھرنے دو۔ یہ حیرت انگیز طریقے سے ایک اللہ تعالیٰ نے تمہارے مطالبے پہ ہی بھیجی ہے نا، اس کو اب چرنے چپنے دو، زمین میں چرتی رہے، تمہیں کیا اس سے۔ اچھا اب دیکھتے ہیں یہاں پہ کہ کیا ہوا۔ تو اب آپ کو پتہ چل گیا بینہ کیا تھی، وہ اونٹنی تھی بینہ، جو واضح کھلی دلیل ان کے پاس آ گئی۔ تو انہوں نے کہا اب تو تمہارے پاس دلیل بھی آ گئی ہے، ہادی ناقۃ اللہ، یہ اللہ کی اونٹنی۔ اور ناقۃ اللہ کا مطلب یہ نہیں کہ کوئی اللہ کی کوئی مطلب اسپیشل ایسی اونٹنی ہو، یہ اس کو کہتے ہیں کہ عزت کے لیے، کسی چیز کو احترام دینے کے لیے، تشریف کے لیے کسی چیز کی، ایسے کہا جاتا ہے، جیسے بیت اللہ کہا جاتا ہے، اللہ کا گھر، تو اللہ تعالیٰ تو نہیں وہاں پہ رہتے، تو یہ اس کی عزت کے لیے، احترام کے لیے اللہ تعالیٰ کے ساتھ منسوب کیا جاتا ہے۔ اسی طرح یہ اونٹنی جو تھی، یہ اللہ تعالیٰ کی طرف سے خاص ایک معجزہ تھی، تو اس لیے ناقۃ اللہ کہا گیا، اللہ کی اونٹنی، یہ اللہ کی اونٹنی ہے۔ لکم آیتن، یہ تمہارے لیے ایک نشانی ہے، کتنی بڑی نشانی تھی، فذروها، بس چھوڑ دو اس کو، تاکل فی ارض اللہ، یہ اللہ کی زمین میں چرتی پھرتی رہے، یہ زمین کوئی تمہاری تھوڑی ہے، اللہ کی ہے نا، اس کو چھوڑ دو، یہ جہاں سے مرضی کھائے پیے، جس گھر سے بھی کچھ کھانا چاہے، جس زمین سے بھی کھانا چاہے، تو یہ وہاں سے کھا لے، تو اس کو آزاد رہنے دو، تو کھاتی پھرے گی۔ ولا تمسوها بسوء، دیکھنا اس کو برائی کے ساتھ مت چھونا، یعنی اس کو کوئی نقصان نہ پہنچانا، فَيَأْخُذَكُمْ عَذَابٌ أَلِيمٌ، ورنہ پکڑ لے گا تم کو دردناک عذاب۔ کیوں، کیا اونٹنی کو نقصان پہنچانا کوئی ایسی بات تھی؟ اصل میں بات یہ کہ یہ اونٹنی اللہ کی نشانی تھی، ایک تو پہلے اللہ کی نشانی دیکھ کے تم ایمان نہیں لے کر آئے، اوپر سے تم نے بجائے احترام کرنے کے اس چیز کا کہ اللہ تعالیٰ نے ایک نشانی دکھائی ہے، اللہ تعالیٰ کی نشانیوں کا، شاعر اللہ کا احترام کرنا چاہیے، اس کو الٹا نقصان اگر پہنچا رہے ہو تو اس کا مطلب تمہیں کوئی رسپیکٹ نہیں ہے اس چیز کی کہ اللہ نے ایک معجزہ دکھایا اور تم اس کی رسپیکٹ کرتے، تم اس کو کچھ تکلیف دے رہے ہو، تمہیں عذاب آئے گا پھر۔ کیونکہ یہ اونٹی کو تکلیف دینا نہیں تھا، یہ اللہ کی نشانی کی وہ تکلیف دینا تھا۔ تو اب کیا ہوا، یہ انہوں نے ان کو وارن کر لیا صالح علیہ السلام نے، اور فرمایا وَذْكُرُوا، اور یاد کرو، لیکن کیسے نصیحت کر رہے ہیں ان کو، یاد کرو، اِذْ جَعَلَكُمْ خُلَفَاءَ مِنْ بَعْدِ عاد، تمہیں تو اللہ نے جانشین بنایا عاد کے بعد، عاد تو سارے ختم ہو گئے، تمہیں ان کے بعد زمین میں جانشین بنایا، کہ اتنا تمہیں زمین کے اندر اللہ تعالیٰ نے دیکھو بسایا، اتنی کشائش دی، اتنے تمہارے اوپر، کیونکہ یہ بھی بہت دولت مند قوم تھی، آگے یہ بات آ رہی ہے نا، آپ کو اس سے سمجھ آ جائے گی، بہت دولت مند قوم تھی، بہت ترقی انہوں نے کی تھی دنیا میں۔ تو دیکھو کہاں وہ لوگ تھے کہ جو دیکھو وائپ آؤٹ ہو گئے، یعنی اسکریچ سے تم نے شروع کیا تمہارے آبا و اجداد نے، اور آج دیکھو تمہاری کس طرح اللہ تعالیٰ نے تمہیں کتنی ترقیاں دی۔ لیکن آپ ایک بات نوٹ کریں، یہ کن کی اولاد تھے؟ میں نے آپ کو بتایا ان بچے کھچے لوگوں کی جو ہود علیہ السلام کے ساتھ نکلے تھے، یعنی نیک لوگوں کی تھے نا، ایمان والے لوگوں کی تھے۔ اب ان نیک لوگوں سے دیکھو یہ کیا بد اولاد پیدا ہوئی۔ تو انسان اپنی نسلوں تک کے لیے دعا کرے، بہت بڑے توحید والوں کی نسلوں میں بھی کافر پیدا ہو جاتے ہیں، اس لیے جب دعا کرنی ہے تو صرف اپنی اولاد کے لیے نہیں، اپنی اولاد کی اولاد کے لیے بھی، اور اپنی اگلی جنریشنز کے لیے بھی کرنی ہے، اللہ ان میں بھی کوئی کافر نہ پیدا ہو اور کافر نہ مرے۔ وَبَوَّأَكُمْ فِي الْأَرْضِ، اور ٹھکانہ دیا تم کو زمین میں، دیکھو تمہیں اللہ نے سیٹل کیا زمین میں، اور میں نے کہا نا بَوَّأَ کیا ہے، سکنہ نہیں کہا گیا، بلکہ ایسی جگہ تمہیں جیسے تم چاہتے تھے ویسی جگہ پہ تمہیں اللہ تعالیٰ نے سیٹل کیا، بالکل آئیڈیل پلیس پہ۔ تو یہ بھی اللہ تعالیٰ کا کتنا بڑا احسان ہے، یاد کرو اس بات کو بھی۔ تَتَّخِذُونَ مِن سُهُولِهَا قُصُورًا، تم بناتے ہو اس کے میدانوں میں محلات۔ ان کا کیا ہوتا تھا کہ اللہ تعالیٰ نے ان کو بس یہ سکھا دی تھی ایک سند، بڑے بڑے محل بناتے تھے کھلی زمین میں، اور کھلی زمین میں بنانے آسان بھی ہیں نا۔ وَتَنْحِتُونَ الْجِبَالَ بُيُوتًا، اور تم تراشتے ہو پہاڑوں کو گھروں میں، پہاڑ کو تراش تراش کے کارو کر کر کے ان کو گھر بنا لیتے تھے۔ اگر آپ کو کہیں سے پکچرز مل سکے نا تو ان کی پکچر ضرور دیکھیے گا، بہت ہی زبردست ان کا آرکیٹیکچر تھا، بہت زبردست، یعنی آج بھی آپ سوچ بھی نہیں سکتے اس طرح سے بنانا، اور آج بھی یہ کھنڈرات کھڑے ہوئے ہیں۔ آپ کے یہ لکڑی کے مکان تو میرے خیال زیادہ سے زیادہ 100 سال چلتے ہیں، ان کے 6000 سال گزر چکے ہیں اور ابھی تک کھڑے میں، امیجن کر سکتے ہیں کہ کتنے مضبوط بنائے ہوں گے انہوں نے۔ اس کا مطلب ہے کہ وہ آرکیٹیکچر بھی جانتے تھے، وہ سول انجینئرنگ بھی جانتے تھے، کوئی میتھ وغیرہ بھی جانتے ہوں گے، میجرمنٹس اور سب کرنا اور کس طرح سے کرنا، کنسٹرکشن بھی جانتے تھے۔ اتنے ہزاروں سال پہلے، کین یو بلیو اٹ، کہ اتنی سویلائزڈ بھی قوم ایک ہوتی تھی، کیونکہ جب آپ کسی شہر میں بھی جاتے ہیں تو کیا چیز آپ وہاں پہ دیکھتے ہیں، کہیں سیر کرنے جاتے ہیں، یورپ جاتے ہیں، کہیں جاتے ہیں، کیا چیز دیکھتے ہیں، وہاں کا آرکیٹیکچر دیکھتے ہیں، اسی سے آپ کو اندازہ ہوتا ہے کہ کتنے ترقی یافتہ ہیں یہ لوگ، ٹھیک ہے۔ تو انہوں نے دیکھیں دو چیزیں کی ہوئی تھیں، میدانوں میں محل بنائے ہوئے تھے، اب ظاہر ہے محل کوئی غریب لوگ تو نہیں بنا سکتے نا، امیر ہی ہوں گے جو انہوں نے محل بنائے، اور پہاڑوں کو تراش تراش کے کاروینگ کر کر کے اندر ہی اندر، جیسے چھوٹے چھوٹے نہیں، پورے پورے گھر تھے اندر، باقاعدہ کمرے ہیں، کسی نے جا کے بھی دیکھے تو انہوں نے بتایا، جو ایک مصری وہ تھے کوئی، جنہوں نے جا کے اندر دیکھے، انہوں نے کہا بالکل کمرے بنے ہوئے ہیں، حوض ہے اندر، پونڈز اندر بنائے ہوئے ہیں، تو انہیں بالکل کیا خوبصورت چیز ہوگی وہ، دیکھنے کے لائق، آج تک نہیں آپ ایسا دیکھ سکتے۔ اللہ تعالیٰ نے یاد دلایا، دیکھو یہ بھی میری نعمت ہے کہ میں نے یہ دولت کے بھی دروازے تمہارے لیے کھول دیے، اس طرح کی سکلز کے بھی دروازے کھول دیے تمہارے لیے۔ اچھا یہ بتائیں، جب ایسی کوئی چیزیں آپ دیکھتے ہیں تو آپ سوچتے ہیں کہ اس کے اندر تو اللہ کی کوئی بڑائی نہیں ہے، اس کے اندر تو انسانوں نے یہ بنائے۔ جیسے ہم کوئی ٹال بلڈنگز دیکھ لیتے ہیں، کوئی ایسا آرکیٹیکچر دیکھتے ہیں، انسانوں نے بڑی خوبصورت بلڈنگیں بنائی ہوئی ہیں، پل بنائے ہوئے ہیں، یہ سب دیکھتے ہیں تو آپ کیا کہتے ہیں کہ یہ تو انسانوں نے، واہ کیا انسانوں کا کارنامہ ہے، دیکھو انسان نے کتنی ترقی کر لی، دیکھو انسان نے کیسے کر دی۔ حالانکہ اس میں بھی اللہ ہی کا شکر ادا کرنا چاہیے، کیوں بنائے تو ہم نے ہیں، پھر ہم اللہ کا شکر کیوں کریں؟ اس لیے کہ یہ سکل تو اللہ نے دی نا، یہ ہنر کس نے سکھایا؟ ہاں کس طرح کھلی زمین میں مثلاً محلات کھڑے کرنے ہیں، یا یہ آپ کے بریجز ہیں، آج ایسے بڑے بڑے برج ہیں، ان کو کیسے بنانا ہے، یہ کس نے سکھایا؟ یہ عقل کس نے دی؟ یہ مٹیریل کس نے دیا؟ یہ سکل کس نے دی؟ تو یہ بھی اللہ کی نعمت ہے۔ اس لیے کہ یہاں پہ اللہ تعالیٰ فرما رہے ہیں کہ اس نعمت کو بھی یاد کرو، اس کا مطلب ایسی چیزوں کو دیکھ کے بھی اللہ کو یاد کرنا چاہیے۔ ہم عمارتوں کو دیکھ کے انسانوں کو یاد کرتے ہیں، تو ان کو بھی اللہ کی نعمت سمجھیں اور ان پہ بھی شکر ادا کریں۔ اللہ تو نے کیسی عقل انسان کو دی، اللہ تو نے کیسا فن انسان کو سکھا دیا، کیسا علم انسان کو دے دیا، نہ انسان اپنے بلبوتے پہ تھوڑی کر سکتا ہے۔ تو اس لیے یہ نہ سمجھے کہ آسمان اور زمین تو اللہ کی نشانی ہے، یہ بلڈنگوں نے، یہ انسانوں کی نشانی ہے، نہیں یہ بھی اللہ کی نشانی ہے، کیونکہ اللہ تعالیٰ نے یہ عقل دی ہے، سمجھ دی ہے کہ انسان بنا سکے۔ تو ہم اس کے پیچھے انسان کو دیکھتے ہیں، لیکن جو پیچھے، اس سے بھی پیچھے اس کو یہ سب چیزیں دینے والا ہے، اس کو بھول جاتے ہیں۔ فَذْكُرُوا آلَاءَ اللَّهِ، یاد کرو نعمتوں کو اللہ کی۔ کیا فائدہ ہوتا ہے نعمتوں کو یاد کرنے سے؟ کوئی فائدہ ہوتا ہے؟ دیکھیں جب آپ نعمت کو یاد کرتے ہیں نا، یہ نعمت ہے مجھے ملی ہوئی، تو آپ ظاہر ہے نعمت دینے والے کو یاد کرتے ہیں، فلاں نے مجھے یہ نعمت دی ہے، اس نے مجھے یہ دیا، یہ بھی اس نے دیا، یہ بھی اس نے دیا۔ آپ نعمتوں کو گننا شروع کریں، اللہ کی نعمتیں کون کون سی ہیں، فذکروا آلاء اللہ ہے نا حکم، یاد کرو اللہ کی نعمتوں کو۔ تو جب آپ گنتے ہیں گنتے ہیں گنتے ہیں، آپ دیکھتے ہیں کاؤنٹ لیس نعمتیں ہیں۔ اب کیا ہوتا ہے، آپ کے دل کے اندر ایک احسان مندی کے جذبات ہوتے ہیں، جس نے مجھے اتنا کچھ دیا، اتنا کچھ دیا، یہ بھی اس نے، یہ بھی اس نے، یہ بھی اس نے دیا۔ تو آپ وہ جو احسان مندی کے جذبات ہیں نا، اس سے نکلتا ہے شکر کہ اللہ تیرا شکر ہے، اس دینے والے کا شکر ہے۔ اور یاد رکھیں انسان کی جو فطرت ہے، وہ فطرت بگڑ جائے تو الگ بات ہے، لیکن انسان کی فطرت میں ہے یہ کہ جس کا وہ احسان مند ہوتا ہے اس کے آگے جھکا رہتا ہے۔ آپ کے اوپر کوئی احسان کرتا ہے، اگر آپ ایک اچھے انسان ہیں تو آپ کے اوپر کوئی اگر احسان کرتا ہے، آپ ہمیشہ اس کو یاد رکھتی ہیں، یہ فلاں نے فلاں وقت کے اندر میرے ساتھ یہ نیکی کی تھی۔ ایک بھلے انسان کی نشانی ہوتی ہے۔ ہاں کسی کی فطرت ہی کرپٹ ہو جائے، کوئی بھی ایسا ہو جس کو کوئی پرواہ نہیں ہے اور جو ناشکرا ہے، تو وہ الگ بات ہے، لیکن شکر گزار بندہ جو ہے نا محسن کو یاد رکھتا ہے۔ تو جب آپ اپنے محسن کو یاد رکھتے ہیں، اس کے آگے پھر جب انسان دیکھتا ہے اتنی ساری نعمتیں اس نے دی، تو پھر وہ کبھی اکڑتا نہیں ہے محسن کے آگے، پھر وہ کبھی سر نہیں اٹھاتا اس احسان کرنے والے کے آگے، پھر وہ ہمیشہ جھکا رہے گا۔ تو یہ فائدہ ہے ان نعمتوں کو یاد کرنے کا۔ کبھی بیٹھے ہو نا تو بیٹھے بیٹھے اور کچھ نہیں ہے آپ کو کام، تو بجائے ادھر ادھر کی سوچوں کے، فکرات کے، ایسا ہو گیا تو یہ کیوں ہوگا، ہائے اللہ ایسا نہ ہو جائے، ان چیزوں کو چھوڑا کریں، اللہ کی نعمتوں کو گنا کریں، اللہ تم نے مجھے کیا کیا نعمتیں دی ہیں۔ اس سے آپ میں شکر گزاری آئے گی، اللہ کی محبت آئے گی آپ کے دل میں کہ وہ رب میری اتنی نافرمانی کے باوجود مجھے دیتا ہے، اور دیتا ہی جا رہا ہے کنٹینیوسلی، ایک دفعہ نہیں دیا، दिए जा रहा है हर पल, मैं उसकी नियमतों को इंजॉय कर रहा हूँ। ठीक है, तो अल्लाह ताला ने इनसे भी फरमाया फज़कुरु आला अल्लाह, अल्लाह की नियमतों को याद तो करो, कितनी नियमतें अल्लाह ने तुम्हें दी हैं, क्या क्या नहीं तुम्हें दिया। इससे पता चलता है अल्लाह की नियमतें दुनिया में काफरों पर भी होती हैं। ठीक है, अल्लाह ताला देता है, ये नहीं देखता ये काफिर है तो इसको नहीं देना, इनको देखो ज़मीन में बसाया, फिर तुम्हें तुम इतनी अकल समझ दिए, तुमने महल बनाए, तुमने घर तराश तराश के बनाए, तो अब अल्लाह का एहसान भी तो मानो। वला तअसउ फिल अर्दी मुफ्सिदीना, देखो ज़मीन में फसाद ना करते फिरो। उनका फसाद क्या था? ये नाशुकरापन, ये शिर्क करना, नाशुकरापन, शिर्क और शुक्र। लेकिन ज़रा सा अल्फ़ाबेट्स का हेर फेर ही है ना, शिर्क में और शुक्र में, एक शीन काफ रहा है, एक शीन रा काफ है। इंसान अगर शुक्र गुजार नहीं होता ना, वो शिर्क में चला जाता है। अल्लाह का नहीं शुक्र गुजार होगा तो किसी और की तरफ जाएगा, और जब शिर्क आता है तो शुक्र गुजारी अल्लाह की नहीं रहती, फिर किसी और के दर पर ही जाके माथा टेकता। तो तुम ज़मीन में फसाद ना करो। फसाद देखें दोनों तरह का होता है, मैंने आपको बताया, एक शिर्क भी फसाद ही है, ये जहनी फसाद है, एक ज़ाहरी फसाद भी होता है, लोगों को चैन से ना बैठने देना, लोग ज़मीन के अंदर नाहक बिगाड़ पैदा करना। आगे बात आ रही है, आपको पता चल ही जाएगा इनका फसाद भी कैसा था। قال الملأ الذين استكبروا من قومه, उसके सरदारों ने कहा, किन सरदारों ने? जो उसकी कौम में से, किसकी कौम में से? सालेह अलैहिस्सलाम की, सालेह अलैहिस्सलाम की कौम में से जो सरदार थे, वो सरदार जो तकब्बुर किया करते थे। किस पे तकब्बुर करते थे? ज़ाहिर है जब इंसान को इतना ऐश व आराम मिल जाए, इतनी तरक्की, ज़ाहिर है ये एक तरक्की याफ्ता कौम थी ना, आप इस ज़माने में भी ऐसा किसी को नहीं पाते, तो उस ज़माने में इतनी बड़ी तरक्की, ऐसी तामीरात करना, तो वो तो अपने आप को बहुत एरोगेंट थे कि हम तो बड़ी चीज़ है, हमने ये बनाया। तो वो जो सरदार थे ना, जिन्होंने तकब्बुर, जो तकब्बुर किया करते थे उसकी कौम में से, उन्होंने कहा लिल्लज़ीना इस्तुदईफू लिमन आमना मिन्हुम, वो कहने लगे उनसे जो कमज़ोर बनाए गए, जो कमज़ोर बनाए गए थे, जो कमज़ोर रखे गए थे सोसाइटी में और ईमान लेकर आए हुए थे, जो ईमान वाले कमज़ोर लोग थे ना, याद रखें हमेशा हर कौम में से ईमान लाने वाले पहले कमज़ोर लोग ही होते हैं, कमज़ोर तबका ही होता है, गरीब गुरबा ही होते हैं। अमीर लोग, नेमतों में पढ़ने वाले लोग, वो अक्सर बिगड़े हुए ही होते हैं। इसलिए जब इंसान मांगता है ना अल्लाह ताला से, अल्लाह मुझे दौलत दे दे, ये दे दे, ये मांगना चाहिए अल्लाह ताला वही चीज़ मुझे देना जो मुझे तुझसे करीब करे, दूर ना कर दे। ये ना हो कि दौलत मिल जाए और अल्लाह से दूर हो जाए, क्योंकि दौलत बहुत बड़ा फितना बन जाया करती है ईमान के लिए। बाज़ दफ़ा इंसान के ईमान को लूट लेती है, अल्लाह को भूल जाता है इंसान। तो देखें अब ये बार बार आ रहा है ना सारे पैगंबरों के उसके अंदर, कि उनके मला ने ये कहा, उनके मला ने ये कहा, उनके जो बड़े बड़े एलीट्स थे, जो उनके सरदार थे, जो उनके ट्रेंड सेटर्स थे, जो उनके स्ट्रॉन्ग लोग थे, चाहे वो स्ट्रॉन्ग थे इस वजह से कि उनके पास हुकूमत थी, या स्ट्रॉन्ग थे इस वजह से कि उनके पास बहुत माल था, बड़े बड़े ओहदे थे, जो भी था वो एलीट थी उसकी, ठीक है, जो इन्फ्लुएंशियल लोग होते हैं। अब मैंने आपको मला बता दिया ना, अब आपको नेक्स्ट टाइम जब आएगा तो याद रखना कि मला सिर्फ सरदार, ये नहीं कि बस सरदार एक समझ लें कि पत्नी कोई चौधरी टाइप लोग बैठे हुए थे तो वो हैं, सारे इन्फ्लुएंशियल लोगों का समझे जो भी किसी सोसाइटी में होते। और ये जो गरीब लोग ईमान लाए थे उनसे कहने लगे अतअलमूना अन्ना सालेहन मुरसलुम मिन रब्बिहिम, क्या तुम्हें यकीन है कि साले भेजा हुआ है अपने रब की तरफ से, यानी साले अल्लाह का रसूल है, तुम्हें ये यकीन है वाकई? इनको शक डालने के लिए ना, आपको जब कोई कहे वाकई आपको यकीन है कि क्यामत आनी है, रियली आप बिलीव करते हैं इस बात पे, तो आप एकदम, अगर ईमान कमज़ोर है खुदा ना खासा, तो एकदम कहेंगे हाँ पता नहीं वाकई। लेकिन ये लोग देखें कैसे हैं, हालांकि सोसाइटी के कमज़ोर लोग हैं, और वो कौन बोल रहे हैं? इन्फ्लुएंशियल लोग, उनकी बातों में नहीं आते। वरना ज़्यादातर लोग किन से मुतासिर होते हैं, किन की बातों को फॉलो करते हैं? जो सेलिब्रिटीज़ होते हैं, ये जो बड़े बड़े इनको कहते हैं फिल्मी सितारे, पता नहीं किस तरह के वो सितारे हैं, सितारे तो राह दिखाने वाले होते हैं, ये गुमराह करने वाले, उनको पता नहीं क्यों सितारे कहते हैं। तो यानी हाँ, जो बड़े बड़े लोग होते हैं सोसाइटी के, इन्फ्लुएंशियल लोग होते हैं, उनको तो लोग बहुत एडमायर करते हैं, उनके तो लोग पीछे चल पड़ते हैं, और ये तो गरीब कमज़ोर लोग हैं, ये तो बहुत ही ज़्यादा उनको मतलब उनका चांस होता है कि ये इनके पीछे जाएं। हमेशा आप देखिए सोसाइटीज़ में ऐसे होता है ना, आप देखिए शादियां वगैरह लोग किनको देख के करते हैं, हाँ जी फलाने वो सियासतदान या फलाने बड़े बंदे की, उसकी शादी पे पता है ये हुआ था, चलो हम भी अब ऐसे ही करेंगे, फलां पता है आजकल फैशन ये चल गया, मैंने देखा था फलां एक्ट्रेस ने ये पहना हुआ था, तो लोग किसको फॉलो करते हैं, इन्हीं लोगों को। तो अब बजाय इसके कि वो इनकी बात सुन के सोचने लगते कि पता नहीं वाकई सच तो नहीं कह रहे, उन्होंने क्या कहा, कालू इन्ना बीमा और सीला भी ही मुमिनून, उन्होंने कहा बेशक जिस चीज के साथ वो भेजा गया हम उसके ऊपर ईमान लाने वाले, तौहीद का पैगाम है ना जो ये पैगंबर लेकर आए थे, हम उसके ऊपर ईमान लाने वाले। उन्होंने उनके पास सेकंड थॉट भी नहीं आया कि हम सोचने बैठ जाएं, वो उनकी बातों में भी नहीं आए। याद रखें पक्के ईमान की यही निशानी होती है, ये है पक्का ईमान। कि लोग तो प्रोपेगेंडा करते रहेंगे, उस जमाने में भी करते थे, आज भी होता है, ये नहीं इसका मतलब होता कि जो खड़ा हो के कुछ भी कह रहा हो तो हम उसे मुतासिर होके और बस डामाडोल होने शुरू हो जाएं, आए वाकई इस्लाम पता नहीं वाकई टेररिज्म सिखाता है, इस्लाम पता नहीं वाकई ये तो बर्बरियत का रिलीजन है, इस्लाम शायद पता नहीं अब ये सारी दुनिया कह रही है कुछ तो सच्चाई होगी इसमें, ये वो ऐसे नहीं कहते, ये कमजोर ईमान की अलामत है। नेगेटिव बातें फैलाना, उस जमाने में भी वो करते थे, शकू को शुभात फैलाते थे। आज आपका जो मला है ना, अगर आप देखें कौन से हैं मला, ठीक है जो पर्सनालिटीज हैं उनके अंदर हम नहीं भी जाएं, वेरी स्ट्रॉन्ग इन्फ्लुएंशियल चीज क्या है, मीडिया। मीडिया आपको इतना नेगेटिव प्रोपोगेंडा करता है, जब बार बार आप किसी को कहेंगे ये चोर है ये चोर है ये चोर है, दिन और रात आप ये सुनते रहेंगे, किसी को आप वो चोर नहीं समझते लेकिन दिन रात आपको ये कहा जा रहा है, तुम्हें नहीं पता ये चोर है, तो मानती नहीं हो लेकिन मैं तुम्हें बता रही हूँ, जो आप एक दिन सुनेंगे, दो दिन सुनेंगे, 10 दिन के बाद आप कहेंगे कि पता नहीं वाकई मुझे तो लगता है वाकई चोरी है ये, महीना सुनते रहेंगे तो उसके बाद आप कहेंगे वाकई सच ही कहती थी है ही चोर। ये चीज़ें इंसान के माइंड को वाकई उसके ऊपर असर करती हैं, बार बार एक ही चीज़ कही जाए ना तो माइंड मुतासिर हो जाता है उससे। लेकिन शाबाश है इन लोगों के ऊपर, उन्होंने कहा नहीं शकों को शुभात डालने की जरूरत नहीं, हम वाकई हाँ हम ईमान लाते हैं, जो भी वो लेकर आया जिस चीज को भी वो कहता है ना हम उसके ऊपर ईमान रखते हैं, पिक एंड चूज भी नहीं किया जो उस चीज के साथ भी वो भेजा गया। हमसे तो अकलमंद वही लोग थे जिनको हम पुराने जमाने के सोचते हैं कि अनपढ़ थे, वो तो पुराने लोग थे, और हम अपने आप को बड़ा अकलमंद समझते हैं, उसके बावजूद हमारा ये हाल है कि मीडिया आपको जो दिखा देता है आप उसके पीछे चल पड़ते, ये खबर आई है इसमें कुछ ना कुछ तो सच्चाई होगी ना, हाँ ये मीडिया कह रहा है उस वक्त से तो ये जाहिर है कुछ ठीक ही कह रहा होगा ना। ये भी एक अगर आप इसकी स्टडी करें ना तो ये भी एक तरीका है लोगों के माइंड को चेंज करने का, ब्रेन वॉशिंग करने का, बार बार उसी चीज़ का हैमरिंग की जाए तो जहन वो ही मान लेगा। आप मुसलमान हो के भी हम आज अपने ही दीन के ऊपर शक करते हैं, तो हालांकि ये कमज़ोर तबका था फिर भी देखें इनकी सोच इनका अकीदा कितने स्ट्रेट था, कितना फोकस्ड थे ये। अल्लाह ताला हमें ऐसा ईमान दे। قال الذين استكبروا, कहा उन लोगों ने जिन्होंने तकबर किया, इन्ना बिल्लदी आमंतु बिही काफरून, अच्छा तो तुम इसको मानते होगे, हम तो जो भी ये लेकर आया चीज हम तो उसको पर ईमान नहीं रखते, हम उससे कुफर करते हैं। पहले आया इन्ना इन्ना बीमा उर्सीला, तो इन्होंने नहीं कहा इन्ना बीमा आमंतु बिही काफरून, इन्होंने कहा इन्ना बिल्लदी आमंतु बिही काफरून। बीमा में और बिल्लजी में क्या फ़र्क है, माँ और अल्लदी, माँ में ना थोड़ा इबहाम होता है, थोड़ा वेग सा होता है, اس میں ساری چیز کلیئر نہیں ہوتی، لیکن اللہ دی میں ہر چیز یعنی اچھی طرح کلیئر ہوتی ہے، یعنی کہ ہم کلیئرلی جانتے ہیں اس کو، میسج کو ہمیں بڑی اچھی طرح سمجھ ہے۔ آخر بڑے بڑے سردار تھے، عقل مند تھے، اتنا اتنا پیسے کمانے والے، مال کمانے والے، بڑی بڑی چیزیں تھے، تو بڑے عقل مند تھے، تو لیکن ہم اس کو بڑی اچھی طرح سمجھتے ہیں میسج کو، لیکن ہم اس کے اوپر ایمان نہیں لائیں گے، ہم کفر کرتے ہیں، انکار کرتے ہیں۔ فَعَقَرُ النَّاقَةَ، تو انہوں نے کونچے کاٹ ڈالی اونٹنی کی۔ یہ کیوں ہوا، کیوں انہوں نے کونچے کاٹ ڈالی؟ ان کو تو صالح علیہ السلام نے کہا تھا نہیں ایسے کرنا۔ اصل میں بات یہ تھی کہ وہ اونٹنی جو تھی نا، وہ اس کو کہہ دیا کہ بھئی اس کو چرنے دو، تو قوم سمود جس کنویں سے پانی پیتے تھے یا پلاتے تھے اپنے جانوروں کو، اسی سے یہ اونٹنی بھی پانی پیتی تھی۔ انہوں نے کہا تھا نا بڑی اسٹرانگ ہونی چاہیے، بڑی اسٹرانگ ہونی چاہیے، تو وہ اتنی بڑی اونٹنی تھی، اتنی اسٹرانگ تھی، جب وہ پانی پیتی تھی تو پورے کنویں کا پانی ختم کر دیتی تھی۔ تو صالح علیہ السلام نے کہہ دیا کہ ٹھیک ہے ایسا کرتے ہیں، ایک دن یہ اونٹنی پانی پی لے اور دوسرے دن تمہاری قوم کے سارے لوگ پانی پی لے۔ اور اللہ کی دیکھیں قدرت کتنی وہ ہوتی کہ جس دن یہ اونٹنی پانی پیتی تھی نا، تو ٹھیک ہے وہ اپنے وہ لوگ نہیں پیتے تھے، لیکن یہ اونٹنی پھر اتنا دودھ دیتی تھی، اتنا دودھ دیتی تھی کہ اس کے سارے برتن بھر دیتے تھے اس قوم کے۔ تو اب لیکن ان کو یہ بات بہت بری لگتی تھی کہ یہ کیا بات ہوئی کہ یہ اونٹنی جو ہے یہ سارا پانی ایک دن پی جاتی ہے اور سارا اس کے لیے رکھا ہوا ہے، اور یہ تو ان کو یہ بات نہیں پسند آئی، ایک دن ہم نہیں پانی پی سکتے، ایک دن صرف اس کے لیے ہی باری مقرر کر دی گئی ہے۔ اب ان کو لیے یہ اونٹنی ایک امتحان بن گئی تھی۔ دیکھ لیں جب انسان مانگتا ہے نا، مانگتے ہوئے بھی سوچ سمجھ کے مانگنا چاہیے، بعض دفعہ جو چیز انسان مانگ رہا ہوتا ہے وہی اس کے لیے امتحان بن جاتی ہے، اس لیے ہر چیز کی خیر مانگنی چاہیے۔ اب مانگ تو لی اونٹنی، اب یہی ان کا ٹیسٹ تھی، ٹیسٹ یہی تھا نا کہ اب ٹھیک ہے ایک دن آپ نہیں اپنے جانوروں کو پانی پلا سکتے، آپ نہ خود پئیں گے نہ اپنے جانوروں کو وہاں سے پانی پلائیں گے، ایک دن یہی بس پانی پیے گی، تو یہ اب ٹیسٹ تھا ان کے لیے۔ اب یہ بڑے مشکل میں آ گئے، کہنے لگے اب کسی طرح اس کا کام ہی ختم کر دو، اس اونٹنی کا، اس کو ہلاک ہی کر دو۔ اب یہ ڈر بھی تھا کہ ایسی حرکت کرنے سے کہیں اللہ کا عذاب نہ آ جائے، کیونکہ صالح علیہ السلام نے تو یہ کہا، شیطان نے بڑا فریب کھیلا، شیطان تو ہر زمانے میں دیکھیں کس طرح سے انسانوں کو بہکاتا ہے، اور ایسا بہکاتا ہے انسان پھر اپنا ہوش اور عقل ہی کھو دیتا ہے۔ تو شیطان نے عورت کے فتنے کو یوز کیا، قوم میں دو بہت خوبصورت عورتیں تھیں، انہوں نے یہ بازی لگا دی کہ جو آدمی بھی اس ناقہ کو قتل کر دے گا نا، ہم اور ہماری لڑکیوں میں سے جس کو چاہے وہ شادی کر لے۔ ایک عورت کی دو بیٹیاں تھیں کہا جاتا ہے، تو اس نے کہا کہ میری دونوں بیٹیوں میں سے جس کے ساتھ چاہے کوئی شادی کر لے گا، لیکن میں اس صورت میں کروں گی کہ جو اس اونٹنی کو قتل کرے۔ تو قوم میں دو نوجوان تھے، انہوں نے کہا کہ ہم قتل کریں گے، تو وہ رات کو چھپ گئے ناکا کے راستے میں، اور جب وہ گزری وہاں سے اونٹنی، تو ایک نے تیر کا وار کیا، دوسرے نے تلوار سے اس کی ٹانگیں کاٹ دی، اس کا بچہ بھی تھا، وہ بھاگ کے وہ چٹان کے اندر چلا گیا واپس۔ تو انہوں نے قتل کر دیا اونٹنی کو، کونچے کاٹ دی، اسے وہ مر گئی ظاہر ہے۔ لیکن یہاں پہ آپ دیکھیں فَعَقَرُوا آیا، واو الف کا مطلب کیا، انہوں نے، جمع کا سیگا، کاٹی تو دو، یہ ایک بندے نے تھی، پھر جمع کا سیگا کیوں آیا؟ اس لیے کہ سارے اس میں سپورٹیو تھے نا، سب ہی چاہتے تھے کہ ایسا ہو کہ اس کو مار دو۔ اور ہمیں اس سے ایک بہت بڑا اصول پتا چلتا ہے کہ جب کوئی گناہ کرتا ہے اور دوسرا اس کے گناہ میں چاہے شامل نہیں ہے مگر وہ اس کو سپورٹ کرتا ہے، یہ کہتا ہے اس نے صحیح کیا، بالکل ایسا ہی کرنا چاہیے تھا، تو یہ ایسے ہی ہے جیسے وہ بھی اس کے جرم میں شامل ہو گیا چاہے اس نے نہیں کیا۔ ہم یہاں پہ بیٹھے ہوتے ہیں نا، ہم کہتے ہیں فلاں بندے نے بالکل صحیح کیا، ایسے ہی کرنا چاہیے، اس کو مار دینا چاہیے تھا، اس کو یہ کرنا چاہیے تھا، غلط کام کو ہم سپورٹ کر رہے ہوتے ہیں، کوئی گناہ کر رہا ہے، کوئی برائی کر رہا ہے، ہمیں بجائے اس کے کہنے کے کہ اگر اس نے ایسا کیا تو ہم اس چیز کو سپورٹ نہیں کرتے، تو ہم بھی شامل ہو جاتے، نہیں بالکل ٹھیک کیا، بڑا اچھا کیا، ایسا ہی ہونا چاہیے ان لوگوں کے ساتھ، یہ نہیں کہنا چاہیے، اس لیے کہ پھر ہم بھی اس گناہ میں شامل ہو جاتے ہیں چاہے ہم دور ہی بیٹھے ہوں۔ بالکل اسی طرح نیکی کے لیے بھی، اگر نیکی کے کام کو آپ मसलन कर नहीं रही, कोई और कर रहा है, लेकिन आप अप्रिशिएट करती हैं, आप इनकरेज करती हैं, आप सपोर्ट करती हैं, चाहे अपनी जुबान से ही सपोर्ट कर रही हैं। असल आप कुछ नहीं कर सकती हैं, आप क्लास का काम कोई नहीं करती, जुबान से ही सपोर्ट कर देती हैं कि किसी को जाके बता देती हैं कि देखो इस तरह से आओ तुम भी इसमें शामिल हो जाओ। तो गोया आपने उस काम में हिस्सा ले लिया, आपको भी अजर मिलेगा वहां पे, आपको भी गुनाह मिलेगा अगर आपने गुनाह के काम में सपोर्ट किया, चाहे वर्बली सपोर्ट किया, चाहे आपका दिल उसमें बस शामिल है। लेकिन देखिए यहां पे पता चल गया उन्होंने कोंचे काटी, सारे तो नहीं मिलके आ गए थे पूरी कौम, ये तो एक ही बंदा था। वाताउ अन अम्री रब्बिहिम, और देखे यहां पे भी वलिफ एंड में ना जमा है, और सरकशी की उन्होंने अपने रब के हुक्म से। अब वो भी एक बंदे ने की थी, दो ने की थी, लेकिन सारी कौम का आ गया। कितना केयरफुल रहना चाहिए हमें जब भी हम सपोर्ट करते हैं किसी को, या जब भी हम किसी के मुखालफत करते हैं, बहुत देखना चाहिए कि हम क्या कर रहे हैं, किस काम के ऊपर कर रहे हैं। वकालू, और उन्होंने कहा या साले हो, और देखिए कि कैसे लोग हैं कि अपने नबी का भी नाम ले रहे हैं, ए साले, जैसे वो कहते हैं या मूसा। हालांकि इंसान के लिए देखें अपने जो आप अपने वालदैन का एहतराम करते हैं ना, तो कभी अपनी अम्मी को नाम लेके पुकारते हैं आप, अपने वालिद को नाम लेके बुलाते हैं बहुत एहतराम से, अब्बा भी नहीं, अब्बा जान कहते हैं, अम्मी जान कहते हैं, कितना प्यार से कहते हैं नाम किसी का। किस तरह से आप किसी को पुकारते हैं वो भी बताता है कि आपको दिल में उसकी कितनी रिस्पेक्ट है। तो जब वो कहने लगे या साले, तो देखिए पैगंबर तो वालदैन से भी ज्यादा बढ़ के होता है अपनी कौम के लिए, मगर उनके दिलों में कोई कदर नहीं थी, कोई ऐसी रिस्पेक्ट नहीं थी अपने पैगंबर की। सहाबा कराम जो थे ना, कभी उन्होंने आप सल्लल्लाहु अलैहि वसल्लम का नाम नहीं लिया था, या रसूलल्लाह कहते थे, कभी नहीं नाम लिया, और अल्लाह ताला ने मना भी कर दिया था। कई बद्दू लोग थे, उनको नहीं समझ आती थी किस तरह से पुकारना, अल्लाह ताला ने मना कर दिया, ऐसे नहीं मेरे नबी को पुकारो जैसे तुम आपस में एक दूसरे के साथ बात करते हो, इसी तरह हम एक दूसरे के साथ यार और फलाना और तुम और इस तरह और नाम लेके बात करते हैं, तो इस तरह से मेरे नबी के साथ नहीं बात करनी तुमने। दोस्तों के साथ बात कर रहे हो वो एक अलग है, लेकिन नबी का रुतबा बहुत बुलंद है, तो ये तो ऐसे कर रहे हैं कि जैसे कोई आम ही लोग बुला रहे हैं, ऐ साले ए तिना बिमा ताईदुना इन कुंता मिनल मुरसलीन, ऐ साले लेकर आओ जो तुझका तुम हमें धमकी देते थे, यानी तुम तो कहते थे कि अजाब आ जाएगा, तो अजाब तो कोई भी नहीं आया, हमने ऊँटनी को तो काट भी दिया। अगर तुम रसूलों में से हो, तुम तो रसूल हो ना अल्लाह के, तो हाँ फिर लेकर आओ ना अजाब, क्योंकि ऊँटनी को मारते ही अजाब नहीं आ गया था, अजाब के लिए भी उन्होंने जो साले अलैहिस्सलाम थे उन्होंने फरमाया कि 3 दिन में तुम्हारे पास अजाब आएगा, 3 दिन बाकी हैं अब तुम्हारे पास, सिर्फ तुम्हारी जिंदगी के 3 डेज हैं, इन 3 डेज में आराम कर लो, इसके बाद अजाब आने वाला, ये अल्लाह का वादा है। और जब किसी कौम का ख़राब वक्त आ जाता है ना, तो देखें वो वाकई सुमन बुकमन उमियन वाली बात हो जाती है, नसीहत भी हम फ़ायदा नहीं देती, बजाय इसके उस वक़्त ही गिर पड़ते अल्लाह के सामने, तौबा करते, ये अल्लाह हमसे गलती हो गई, वो कैसे बदबख्त लोग थे, बजाय इन लोगों को कंडेम करते कि तुम लोगों ने ये क्या किया, इसकी कूंचे काट दी, वो बल्कि उनके साथ ही शामिल हो गए और कहना शुरू हो गया तो लेकर आओ ना अजाब हमारे ऊपर। देखिए कैसे लोग हैं, कभी इंसान अपने ऊपर ही क्या मांगता है अजाब, जैसे बाज़ लोग कह देते हैं अच्छा है मुसलमानों की शामत आए, इनको ज़रा पता चलना चाहिए, अच्छा ये उम्मत इसी तरह सीधी होगी, इनको आए ना अजाब, इनको पकड़ आए ना, फिर ही पता चलेगा सच सही है, ये पिस रहे हैं दुनिया में, बिल्कुल ऐसे ही होना चाहिए, ऐसे ना कहा करें, ये वो उम्मत है जिसके लिए मेरे नबी बड़ा रोए हैं रातों को, इस उम्मत के लिए उनके आंसू बहे हैं, कहा करें या अल्लाह हम बुरे हैं, बेशक हम गलत कह रहे हैं, अल्लाह नरमी से हमें सीधे रास्ते पर ले आना, अल्लाह कोई अजाब ना हमें दिखाना, ये अजाब की सूरतें हैं जो हमारे ऊपर आज शामतें आ रही हैं ना, हम हर जगह पिट रहे हैं दुनिया में, जलील हो रहे हैं, ये अजाब की सूरतें हैं, ये अल्लाह की रहमत थोड़ी है, अल्लाह की रहमत में भी कोई जलील होता है इस तरह जैसे हम हो रहे हैं, तो ऐसी बातें ना मुँह से निकाला कर, कम अज़ कम इस उम्मत से इसीलिए मोहब्बत कर लें, अगर आपको नबी से मोहब्बत है ना, तो नबी अपनी उम्मत के लिए सारी ज़िंदगी तड़पते रहे हैं,
सारी जिंदगी तड़प तड़प के दुआएं करते रहे, कम अज कम इस खातिर ही इस उम्मत से मोहब्बत कर ले। तो उन्होंने ये देखे आगे से बोलना शुरू कर दिया। अब आप इससे एक बात समझे, जब इंसान कोई गुनाह करता है ना, तो वो उसको ये जहन में होता है कि फौरन मेरी पकड़ हो जानी चाहिए, या तो अगर मसलन किसी ने कोई गलत काम किया, अब हम अपने ऊपर भी रख के देख ले, हमने कोई गलत काम किया, जहन में पता क्या होता है कि अच्छा ये मैंने किया है, अब तो कुछ भी नहीं हुआ, इसका मतलब है कि शायद अल्लाह को नाउज़ुबिल्ला भूल ही गया, या फिर अल्लाह ताला ने इग्नोर कर दिया होगा, माफ़ी कर दिया होगा मुझे, तो ऑल इज़ वेल। हम बड़ा अपने मुतमईन अपने आप को कर लेते हैं, अगर देखो मैंने गलत किया होता, क्या मेरे ऊपर कोई मुसीबत आनी चाहिए थी, कोई मेरे, या अगर फौरन कुछ हो जाता है ना, कोई एक्सीडेंट हो गया, कोई बीमारी हो गई, फिर तो हम बड़े अलर्ट हो जाते हैं, हम कहते हैं हाय मेरे से कोई गलती हो गई थी इसलिए। जब नहीं कुछ होता ना, कुछ दिन थोड़े दिन गुजर गए, अब हम दलेर होना शुरू जाते, कुछ भी नहीं हुआ, देखा मैं बिल्कुल ठीक ही थी, अगर कुछ गलती होती तो मेरी ज़रूर पकड़ होती। तो इंसान ये हमारी साइकी है इंसानों की, इसी तरह उनके साथ भी, ये कोई अनोखे लोग नहीं है कि आपको कोई एलियंस की कहानियाँ नहीं पढ़ रहे, ये साइकोलॉजी इन ऑल टाइम्स, चाहे वो 6,000 साल पहले के इंसान थे, चाहे 10,000 साल पहले के इंसान हो, चाहे वो आदम अलैहिस्सलाम के ज़माने के लोग हों, हाबील और काबील हों, या आज का कोई आदमी, एक ही साइकोलॉजी है, हम एक आदम की औलाद ही तो हैं, हम बदलते नहीं हैं, पढ़ लिख भी जाए तो दिमाग तो वही है ना। अब इंसान देखिए फिर अकड़ना शुरू कर देता है, देखा कुछ भी नहीं हुआ, कुछ भी नहीं हुआ, अब इंसान डर हो जाता है, बिल्कुल उसको डर नहीं लगता। अब देखिए लोग इतने कबीरा गुनाह करके भी नडर क्यों होते, मसलन किसी ने यतीम का माल खाया, या किसी ने फॉर एग्जाम्पल शराब पी, उसको कुछ नहीं हुआ, दो दिन नहीं हुआ, तीन दिन नहीं हुआ, पहले शुरू में थोड़ा सा डर लगता है कहीं कुछ हो ना जाए, फिर उसके बाद इंसान बिल्कुल शेर हो जाता, ये कुछ नहीं होता इससे। तो ये लेकिन अल्लाह ताला की पकड़ भी जो होती है ना, ऐसे फौरी तौर पे नहीं आ जाती, इधर आपने किया तो उधर फौरन पकड़ आ जाएगी, गलत इधर सीन देखा उधर आपकी आंखें अंधी हो गई, ऐसे नहीं होता। अल्लाह ताला की पकड़ का भी वक्त होता है, वो ऐसे पकड़ता है कि फिर इंसान को अल्लाह माफ़ करे संभलने का भी मौका नहीं मिलता, और इतनी अचानक पकड़ होती है कि इंसान एक्सपेक्ट ही नहीं कर रहा होता। तो ये भी दलेर हो गए तो कुछ हुआ ही नहीं, उल्टा नबी को कहना शुरू हो गया, कितनी अकड़ थी। तीन दिन गुजरे और उसके बाद क्या हुआ, فَأَخَذَتْهُمُ الرَّجْفَةُ, पकड़ लिया उनको जलजले ने, فَأَصْبَحُوا فِي دَارِهِمْ جَاثِمِينَ, वो अपने घरों के अंदर ऊंधे पड़े हुए थे, ऊंधे मुंह गिरने वाले थे। इनके ऊपर इतना शदीद जलजला आया, और ये भी दूसरी जगह आता है कि हैबतनाक चीख भी थी, सहीहा का लफ्ज भी आता है, बाकी इंशाल्लाह आगे हम जो कुरान पाक में पढ़ेंगे ना, सहीहा भी आता है। तो चीख भी थी, जलजला भी था इनके ऊपर, और ऐसे वो चीख थी, इतनी शदीद चीख थी, सारे के सारे जिधर थे उधर ही ऊंधे मुंह गिर गए, मुंह के बल। ये मैंने आपको बताया ना, जासिम कहते हैं जिस परिंदे को ऐसे गिरा हुआ, अब परिंदे को ऐसे सोचे अपने, वो उठ नहीं सकता तो वो सीने पे पड़ा हुआ, इसी तरह इंसान थे, खड़े भी नहीं हो सकते थे, अगर भागे भी होंगे तो भागता भी है इंसान तो सीधे आगे को गिर गए। इनकी लाशें ऐसे पड़ी हुई थी कि मुंह के बल गिरे हुए, ये अल्लाह के आगे नहीं झुक रहे थे ना, देखो अल्लाह ने कैसे झुका दिया, मुंह के बल गिरे, तो मुंह के बल गिरना भी कैसी पोजीशन होती है। ये पढ़ना बहुत आसान है, अगर अगर आप सिर्फ ज़रा देर के लिए इमेजिन करें कि पूरी की पूरी बस्ती है जिसमें ऐसी क्योस मची हुई है, ऐसा जलजला आ गया, हम सिर्फ जलजले के आफ्टर इफेक्ट्स देखते हैं, जो हमें ये दिखाते हैं जब कहीं किसी जगह पे आता है, तो कैसे हमारे मुल्क में ही आया था, किस कदर तबाही मची थी, कैसे छतें जो थीं वो पूरी की पूरी ऐसे ही गिर चुकी थी, ऊपर से दिखा रहे थे ना जब, तो ऐसे घरों के ऊपर छतें गिरी भी नज़र आ रही थी, कैसे ज़मीन फट गई थी, क्या हाल था उस वक़्त। तो ये पूरी की पूरी बस्ती जब वाइप आउट हुई, एक बंदा भी नहीं बचा सिवाय जो ईमान वाले थे। جو ان کے ساتھ تھے صالح علیہ السلام کے. تو لو اب تمہاری اکڑ کہاں گئی؟ ایک ویرانی، ایک وہ بالکل ہر طرف ہو گئی ہوگی، بالکل خاموش ہو گئے. اللہ نے کیسے زبانیں بند کر دی؟ وہ زبانیں جو بہت چل رہی تھیں کیسے اللہ نے کر دیا؟ ایک چیخ ہی مار تھے تو بس اتنی سی. یہ ہوتا ہے انسان، باتیں اتنی بڑی بڑی، او لے آؤ عذاب، او دیکھ لیں گے، او یہ. تم اللہ کی پکڑ کو، اس کے عذاب کو آواز نہ دو، تم نہیں سہ سکتے. انا بطش ربی کلا شدید، اللہ کی پکڑ بہت سخت ہے. اس کی پکڑ آتی ہے تم سہ نہیں سکو گے. فتولی عنہم، بس منہ موڑ لیا اس نے ان سے. کس نے؟ صالح علیہ السلام. وقال یا قومی، اور کہا ہے میری قوم، لقد ابلغتکم رسالتی ربی، میں نے تو پہنچا دیا تم کو پیغام اپنے رب کا. اے میری قوم، میں نے تو پہنچا دیا، میں نے اپنا کام کر دیا. اب وہ قوم تو مر چکی تھی، پھر کس کو کہہ رہے تھے؟ صالح علیہ السلام. دیکھیں جب مثلاً کوئی ماں باپ ہو، ماں باپ بچے کو کہتے ہیں بیٹا یہ کام نہ کرنا، بڑا نقصان ہو جائے گا، بڑا نقصان ہو جائے گا، اور بچہ وہی کام کر لیتا ہے اور اس میں اس کی ڈیتھ ہو جاتی ہے، تو ماں نہیں کہتی ہائے میرے بچے میں نے تجھے منع کیا تھا نا، کتنا منع کیا تھا. اب بچہ تو مرا ہوا، یہ تو مطلب نہیں کہ بچہ سن رہا ہے یا زندہ ہے. وہ ایک حسرت، ایک یاس ہوتی ہے، کیونکہ آپ کو کسی محبت ہوتی تو آپ اس کو بہت سمجھاتے، بہت سمجھاتے، نہیں سمجھتا، نقصان اٹھاتا تو پھر آپ کہتے ہیں ایسی بات نا. تو وہ قوم مر چکی تھی، لیکن پیغمبر کیونکہ ہمدرد ہوتے ہیں، خیر خواہ ہوتے ہیں، وہ اب یہ اتنی حسرت سے کہہ رہے ہیں یا قومی، اے میری قوم. جیسے ہم اتحیات میں کہتے ہیں نا ایوہ النبی، اے نبی، ہے نا، السلام علیکم ایوہ النبی کہتے ہیں نا. تو اس کا مطلب یہ نہیں ہوتا کہ نبی پاک صلی اللہ علیہ وسلم ہمارے سامنے کھڑے ہیں یا وہ زندہ ہیں، یہ بھی اسی طرح یا قومی. ونصحت لکم، اور میں نے خیر خواہی کی تمہاری، میں نے تمہیں نصیحت کی. لیکن لا تحبون الناصحین، لیکن تمہیں پسند ہی نہیں خیر خواہ لوگ. اللہ اکبر، واقعی جب انسان کسی کو بھی نصیحت کرتا ہے، نصیحت بہت سارے لوگوں کو پسند نہیں آتی. انہوں نے بھی کہا کہ خیر خواہی تمہیں راس نہیں آئی، تمہیں پسند نہیں آئی، تمہیں میں نے تو بتایا تھا خود کی اصلاح کر لو. آگے لوط علیہ السلام کا واقعہ، ایسا نہیں لگ رہا کہ جیسے ایک ہسٹری کے اوراق ہیں، تاریخ اپنے اوراق بدل رہی ہے، ایک کے بعد ایک نبی آ رہے ہیں، ایک کے بعد ایک، حالانکہ ڈفرینٹ ڈفرینٹ زمانوں میں آئے، عرصے کا فرق ہے ان میں، لیکن ایسے لگ رہا ہے کہ اللہ تعالیٰ نے کوئی بھی دور خالی نہیں چھوڑا، ہر دور میں ہدایت کا انتظام فرمایا. اور یہ صرف یہی نبی نہیں اس وقت تھے زمین میں، اور بھی جگہوں پہ نبی ہوں گے ہو سکتا ہے، لیکن یہ پیغمبر وہ ہیں جن کو عرب لوگ جانتے تھے، ان کے قریب قریب کے علاقوں کے تھے نا، تو اس لیے ان کی کہانیاں ان کو سنائی جاتی تھی، انہی سے ان کو نصیحت کی جا رہی ہے. ورنہ یہ نہیں ہے کہ دنیا میں صرف اتنے چاند ہی پیغمبر ہیں، بہت بے شمار پیغمبر آئے. ولوطن، اور لوط علیہ السلام، اذ قال لقومه، انہوں نے کہا اپنی قوم سے، اتاتون الفاحشہ، کیا تم آتے ہو بے حیائی کو. اب لوط علیہ السلام کون تھے؟ ابراہیم علیہ السلام کے بھتیجے تھے، اس کا مطلب ابراہیم علیہ السلام کے کوئی بھائی تھے، ان کے بیٹے تھے، ٹھیک ہے. اور جب ابراہیم علیہ السلام عراق کو چھوڑا تھا نا انہوں نے، تو اس وقت جب ہجرت کی تھی تو ان کے ساتھ صرف حضرت سارا تھی اور لوط علیہ السلام تھے بس. پھر ابراہیم علیہ السلام تو پیلسٹائن میں آ کے آباد ہو گئے، اور ان کو جو لوط علیہ السلام تھے، ان کو جارڈن کے پاس ایک علاقہ تھا، وہاں پہ یہ بسے تھے، جس جو چھوٹی چھوٹی بستیاں تھیں، ایک قوم آباد تھی، اس کی بستیاں تھیں، ان میں جو ایک جو زیادہ ریناؤنڈ بستی ہے، زیادہ جس کا نام مشہور ہے، وہ تھی صدوم کی بستی. تو صدوم کی بستی کی طرف یا ان لوگوں کی طرف لوط علیہ السلام کو اللہ تعالیٰ نے بھیجا. اب یہ یاد رکھیں کہ لوط علیہ السلام اس قوم میں سے نہیں ہے، اسی لیے یہ نہیں کہا گیا کہ ان کے بھائی لوط نے ان سے کہا، ٹھیک ہے. اور کہا جاتا ہے کہ یہ شرک میں بھی ہوں گے مبتلا، مگر ان کے اندر ایک بہت بڑی قباحت تھی جو جس کو آج کیونکہ صدوم ان کا بڑا شہر تھا نا اور وہاں کے لوگوں کے اندر جو ہومو سیکشوالٹی کی ایک بیماری تھی آج بھی اس عمل کو سوڈمی کہا جاتا ہے اسی صدوم سے وہ سینٹرل سٹی تھا ان کا وہاں کے رہنے والے جو گندا کام کرتے تھے دیکھو آج تک ان کی گندگی کے نام سے وہ جانے جاتے ہیں ان کے گندے عمل کے نام سے وہ آج تک وہ گندا عمل ان کی پہچان بن گیا ہے اللہ تعالیٰ معاف فرمائے کہ کسی کے گناہ کے آثار اتنے آگے تک جائیں اتنے آگے تک جائیں کہ صرف قرآن میں ہی نہیں ان کے بائبل میں بھی ہے یہ قوم لوط کی کہانی حتیٰ کہ جو دین کی طرف نہیں بھی ہیں جن کو نہیں بھی پتا ان کے اس ایکٹ کے اسی نام سے پہچانا جاتا ہے استغفر اللہ اور دیکھیں وجہ یہی ہوتی ہے اللہ تعالیٰ نے فرمایا ان الانسان لا یتغى ارواح استغنا جب انسان دیکھتا ہے نا میں کسی کا محتاج نہیں ہوں میں غنی ہو گیا ہوں تو اس کے وہ ضرور سرکشی کرنے لگتا ہے بہت کم ہی لوگ ہوتے ہیں کہ جو اپنے آپ کو کنٹرول کر کے رکھیں اپنے آپ کو صحیح ٹریک پہ رکھیں جبکہ ان کے پاس بہت مال اور دولت آ جائے تو یہ بھی جو تھے نا ان کی زمین بڑی سرسبز و شاداب تھی ہر طرف غلے تھے پھلوں کی کثرت تھی یعنی یہ بھی اچھے بھلے کھاتے پیتے لوگ تھے پانچ بڑے بڑے شہر تھے صدوم امورا کی بستیاں بھی آپ سنتے ہوں گے صدوم اور امورا کی بستی تو صدوم تو بڑا تھا امورا اور بھی دو تین نام آتے جو بستیوں کے تھے ٹھیک ہے تو اب یہ یاد رکھیے گا کہ یہ اس طرح سے ان کے شہر تھے اور جہاں پہ لوط علیہ السلام کو اللہ تعالیٰ نے بھیجا اس ان کا کوئی نام ان قوم کا نہیں دیا گیا جیسے ان کو سمود نام تھا نا ان کا کوئی ایسے نام نہیں ہے ان کو بس کہا جاتا ہے قوم لوط ٹھیک ہے تو یہ لوگ تھے کیا تم آتے ہو بے حیائی کو اب یہاں پہ انہوں نے دیکھے نوٹ کریں یہ نہیں کہا کہ تم ایک الہ کو پوجا کرو تو اس کے سوا کوئی الہ نہیں ہے فوراً ایک بے حیائی کی طرف انہوں نے کی ان کی بات اس کا مطلب یہ ان کی پہچان بن گئی تھی ان کے معاشرے میں یہ چیز عام تھی یہ کوئی ایک چند ایک لوگوں میں نہیں تھی پورا کا پورا معاشرہ اللہ تعالیٰ معاف فرمائے اس برائی کے اندر تھا ماں سبقکم نہیں سبقت کی تم پر بہا اس میں من احد من العالمین ساتھ اس کے کسی ایک نے جہان والوں میں سے کسی نے سبقت نہیں کی یعنی تم سے پہلے کسی نے ایسی حرکت کبھی کی نہیں عمر بن دینار فرماتے ہیں کہ اس قوم سے پہلے دنیا میں کبھی ایسی حرکت دیکھی نہیں گئی تھی اور نہ اہل صدوم سے پہلے کسی برے سے برے انسان کا ذہن اس طرف گیا تھا اموی خلیفہ جو ہے عبد الملک انہوں نے کہا کہ اگر قرآن میں قوم لوط کا واقعہ ذکر نہ ہوتا تو میں کبھی نہیں سوچ سکتا تھا کہ کوئی انسان ایسا کام بھی کر سکتا ہے یعنی ایسا انہوں نے کام ایجاد کر لیا نا سمجھ لیں اس میں بھی بعض جگہ پہ آتا ہے بعض روایات میں کہ جو ہے شیطان ان کے پاس نا بڑے خوبصورت لڑکے کی شکل میں آیا اور اس نے ان کو دعوت دی کہ آؤ میرے ساتھ ایسا کام کرو برا کام کرو اور انہوں نے جب یہ برا کام کیا تو اس کے بعد پھر ان کو اس کے اندر انہوں نے لذت لینا شروع کر دی اور وہ اسی کام کے عادی ہو گئے اور یہ یاد رکھیں برا کام یا کوئی بری رسم جو انسان ایجاد کرتا ہے نا پہلے جس نے کی ہوتی ہے اس پہ گناہ ہوتا ہے تمام ان لوگوں کا جو بعد میں وہ کام کرتے ہیں جیسے میں نے آپ کو بتایا تھا قابیل نے پہلا قتل کیا تھا سارے قتل اب دنیا میں جتنے ہوں گے سب میں اس کو حصہ ملے گا سب کا گناہ بھی اس کے سر پہ بھی جائے گا قاتلوں کے سر پہ بھی جائے گا تو اس طرح یہ جس قوم نے سٹارٹ کیا تھا کام ان کی گردن پہ قیامت تک جو یہ کام کرے گا ان کی گردن پہ اس کا وبال ہوگا گو کہ دنیا میں عذاب ان کو مل چکا ہے لیکن دیٹس ناٹ انف یہ تو دنیا میں اللہ تعالیٰ وائپ آؤٹ کر دیتا ہے یہ نہ سمجھے گا قیامت کے دن ان کو اپنی سزا ملے گی ان کو تو دنیا میں ہی مل گئی نہیں وہاں پہ بھی ملے گی تو ان کے سوا کبھی کسی نے نہیں شروع کیا تھا یہ فرسٹ ونس تھے انکم لتاتون الرجال شہوۃ من دون النساء تم مردوں کے پاس جاتے ہو شہوت کے لیے عورتوں کو چھوڑ کے بل انتم قوم مسرفون تم حد سے بڑھنے والے لوگ حد کیا تھی عورت کے ساتھ ہی یہ کام ہو انسان اپنی شہوت عورت کے ساتھ ہی پوری کر سکتا ہے یہی حلال وے تھا لیکن یہ جب حلال سے انسان حرام میں داخل ہو جاتا ہے تو حد کراس کر دی اس نے اسراف کر لیا استغفر اللہ ربی तो ये क्या बीमारी है, क्या चीज़ है? आज के लोग ज़्यादातर यहाँ पे वेस्ट में कहते हैं ये तो जी एक बाय बर्थ ही कुछ लोग ऐसे होते हैं, ये तो उनकी फितरत में होता है, दे आर बॉर्न लाइक दिस. ऐसी बात नहीं, आज की साइंस भी ये प्रूव करती है कि ये साइकोलॉजिकल डिजीज़ है, ये फितरी चीज़ है ही नहीं. अल्लाह ने फितरत में ऐसे थोड़ी रखा. देखें ये काम वो है जो जानवर भी जानवर के साथ नहीं करता, जानवर भी नहीं करता, तो तुम अकल वाले हो कि ये काम करते. और ये इंतहाई बेहयाई का काम है. आज मीडिया ने जो ये फहाशी फैलाई भी है ना, फहाशी का जाल चारों तरफ फैल चुका है, जो तमाम ये सारी चीजें फहाशी से ही फैलती हैं, ये काम भी फहाशी से ही फैलता है. जब औरत को आपने बिल्कुल ऐसे कर दिया कि अब जिना आम हो गया, इतना आम हुआ कि औरत की अब कोई, अब उनको यानी आपको बिग डील ही नहीं रह गया. अब कोई छुपी हुई चीज़ हो तो इंसान को उसकी ख्वाहिश भी रहती है. तो जब कोई चीज़ इतनी ज़्यादा आम हो जाए, फिर औरत से उनका दिल भर गया, तो अब मर्द से मर्द अपनी ख्वाहिश पूरी करने लगे. और वहाँ पे भी नहीं तस्कीन हुई, यहाँ पे भी नहीं इंसान ठहरता, तो फिर जानवरों को भी नहीं छोड़ता. जानवर भी इस मामले में इंसान से ऊपर, कम अज कम उनको इतनी तमीज़ है कि ये अमल नहीं करना. इंसान तो ये फ़र्क भी भूल गया कि जानवर से भी ज़्यादा नीचे गिर गया, असफल साफिलीन हो जाता. इसकी इस्लाम में क्या सज़ा है? इस इस्लाम में यह सज़ा है कि इस को के बारे में ताज़ीर है, यानी इब्ने अब्बास का तो फतवा ये है कि ऐसे आदमी को बस्ती की जो सबसे ऊंची इमारत है उस पे ले जाया जाए और वहाँ से धक्का दे दिया जाए और ऊपर से पत्थर भी बरसाया जाए, क्योंकि इस कौम के ऊपर अजाब यही आया था ना, तो इसलिए अजाब के मुताबिक इसकी सज़ा है. आप सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में तो नहीं कहा जाता ऐसा कोई वाक़या आया, मगर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये जो करने वाला है और जो करवाने वाला है, फाइल और मफूल दोनों को कत्ल कर दिया जाए. बाज़ आइम्मा कराम कहते हैं कि नहीं, जो जिना की सज़ा है वही इसकी होनी चाहिए कि जो अगर शादीशुदा ऐसा करता है तो उसको रजम किया जाए, अगर गैर शादीशुदा करता है तो उसको कूड़े लगाए जाए. देखें आप तो ऐसी किसी हुकूमत में रहते ही नहीं, तो आप क्या करेंगे? खुद ही तो नहीं ना करना शुरू कर देंगे ये काम, क्या करेंगे? आज ये चीज़ अल्लाह ताला माफ़ फरमाए, देखिए चूँकि हम जिस सोसाइटी में रहते हैं उसके असरात चाहे गैर मुस्लिम सोसाइटी है, उसके असरात मुसलमानों पे भी आते हैं, क्योंकि हमारे इर्द गिर्द वो चीज़ें हैं. फहाशी चूँकि आम हो गई है ना, फहाशी पहले भी हुआ करती थी, ऐसी बात नहीं है, मगर पहले ऐसे रिसोर्सेज नहीं थे जिससे घर घर तक पहुँच जाए. अब ऐसे रिसोर्सेज हैं कि आपके ये मीडिया इतना है, ये सोशल मीडिया और ये क्या क्या चीज़ें हैं, कि अगर किसी इंसान के जहन में कोई भी गंदा ख्याल आता है ना, वो एक मिनट में उसकी मूवी बनाता है, वीडियो बनाता है या उसके मैसेज बनाता है और वो उसको नेट पे चढ़ा देता है. इसको कोई पूछने वाला नहीं, कोई सेंसर बोर्ड नहीं, टीवी का कोई सेंसर बोर्ड होगा, किसी ड्रामे का कोई सेंसर बोर्ड होगा, किसी फिल्म का कोई सेंसर, इनका तो कुछ भी नहीं है. तो ये ऐसी चीज़ें इतनी आम हो रही हैं, इसी तरह पोर्नोग्राफी इतनी आम हो रही है, ये इंडस्ट्री इतनी बड़ी है, इसमें मिलियंस ऑफ डॉलर्स लगे हैं. शैतान पीछे किस तरह से काम कर रहा है, कैसे इसने अपना जाल फैलाया. और आज देखें आप किसी ग्रोसरी स्टोर पे भी खड़े होंगे तो वहाँ पे साइड पे ऐसे मैगजीन रखे होंगे कि आपकी नज़रें शर्म से झुक जाए. नहीं, आप किधर किधर से अपनी नज़र बचाएं, इंटरनेट पे देख लें, पोर्नोग्राफी का सैलाब है. और मुझे अफसोस से कहना पड़ता है कि एक सर्वे हुआ था जिसमें उन्होंने बताया कि ऐसी साइट्स पे सबसे ज़्यादा किन मुल्कों से जाया जाता है, सब मुसलमान मुल्क थे, सबसे ज़्यादा ऐसी साइट्स को उन मुल्कों से विज़िट किया जाता है. फिर ऐसी मतलब चीज़ को घर घर तक पहुंचा दिया आपने, ठीक है ना. पहले किसी को किसी जगह जाना पड़ता था कोई चीज़ ख़राब देखने के लिए, आज वो घर घर तक पहुंच चुकी है, इवन सेल फोन्स में आ चुकी है. तो फिर आज ये मसला हमारे यूथ में भी आ रहा है और ये बहुत ख़तरनाक बात है. इसको हल करने के लिए क्या करना चाहिए? काउंसलिंग करनी चाहिए, उनकी किसी से मदद लेनी चाहिए जो ऐसी चीज़ों के बारे में काउंसलिंग करते हैं. और सबसे अफसोसनाक बात यह है कि ये
صرف ہمارے مسئلہ نہیں ہے، یہ تو یہ یہود عیسائیوں سب کے اندر یہ کام حرام ہے، ان کی کتابوں میں لکھا ہوا ہے، اس کے باوجود ہی آج اتنے گمراہ ہو گئے ہیں کہ بجائے اس چیز کو، اس چیز کی کوئی مخالفت کرنے کے، اس کو لیگلائز کر رہے ہیں، یہ میرجز لیگلائز ہو رہی ہیں اس لیے کیونکہ دیکھیں یہ پہلے شروع میں ایسے نہیں تھا، پہلے یہاں پہ بھی ان چیزوں کو برا سمجھا جاتا تھا، اس کام کو برا سمجھا جاتا تھا، لیکن آہستہ آہستہ کیا ہوا، دیکھیں کیسے شیطان کام کرتا ہے، اور اسے بی ویئر، کیونکہ اس کا وار ایک ہی قسم کا ہوتا ہے، وہ جب ہمارے اندر بھی وار کرے گا نا تو اس انہی راؤٹ سے آئے گا، پہچانے، پہلے شروع شروع میں سارا گندا تھا، یہ بڑی بری بات تھی، اس کے بعد آہستہ آہستہ کیا ہوا، ہنسی مذاق میں، کامیڈی میں اس کو لایا گیا، بالکل لائٹ سے موڈ میں ان کے اوپر مذاق کر کے، ہنسی کر کے، تو جیسے کوئی بات کر دی گئی، ایک چٹکلا لگا دیا گیا اور ہنس دیا گیا. یاد رکھیں ہمارے اندر بھی ایسا ہی آئے گا، ان چیزوں کو ہنسی مذاق میں نہیں لینا چاہیے، کیونکہ پھر اس کے بعد کیا ہوا، آہستہ 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 یہ عام ہونے شروع ہو گئے، ہنسی ہنسی میں کی جانے والی بات پھر اتنی عام ہوئی کہ جو اس کو برا کہتے ہیں اب تو سوچتے ہیں یہ لوگ کہ یہ پتہ نہیں یہ بہت ہی نیرو مائنڈڈ ہے، اس کا دماغ خراب ہے، یہ تو فنیٹک سا ہو گیا ہے، اس کو تو کوئی بڑا تنگ نظر آدمی ہے، یہ دیکھو ایک نیچرل چیز ہے، اس کو ایسے کہہ رہے ہیں. وہ یہ چیز دیکھیں آہستہ 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 کیسے سوسائٹی کے اندر ایکسیپٹیبل ہونے لگی، پہلے مذاق میں ایکسیپٹ کرا آپ نے، تو پھر آپ دیکھیں پھر وہ آگے سے آگے بڑھتا ہی ہے، تو مذاق میں بھی نہیں اس کو ایکسیپٹ کرنا، کیونکہ اس کے تھوڑی سی گلمپسز اب آنی شروع ہو گئی ہیں ہمارے ان میں بھی، ایسے لوگ بنے ہوتے ہیں جو اس طرح کا لڑکے لڑکیوں کی طرح کی حرکتیں کر رہے ہوتے ہیں اور اس چیز کے اوپر ہنسا جا رہا ہوتا ہے کہ دیکھو وہ بڑی اچھی بڑے یہ تو کامیڈی سی دکھا رہے ہیں یا یہ تو ایسی چیز ہے، استغفر اللہ ربی. تو یہاں سے پھر مسئلہ بڑھتا گیا اور اب حال یہ ہو گیا کہ اب تو آپ اگر کہیں گے کہ یہ چیز صحیح نہیں ہے تو آپ کو ہی برا سمجھا جائے گا، آپ کو ہی اب نارمل سمجھا جائے گا، کس طرح شیطان بہکاتا ہے، کیسے شیطان اپنے راستے پہ اپنے ڈھپے لے کر آتا ہے. تو شیطان جب حیا ختم کر دیتا ہے نا حیا، تو پھر سب چیزیں ہی آسان ہو جاتی ہیں، اور حیا ایسے ہی نہیں ختم ہو جاتی ایک دن میں، یہ شروع کہاں سے ہوتا ہے، جب آپ بے حیائی کے سین دیکھنا شروع کرتے ہیں تو وہاں سے شروع ہوتا ہے.